हुन्छ, आज हामीले हेर्छौँ भने ख्रिस येशूको बारेमा आज मानिसहरूले धेरै विभिन्न किसिमका टिक्का टिप्पणीहरू गरिरहेका हुन्छन्, र जब हामी त्यस कुरालाई हामी निहाल्छौँ, जब हामी बाइबलसँग दाँच्दछौँ भने ती विषयमा कति पनि बाइबल सम्मत हुँदैनन्, र जब हामी येशूको उहाँको अधिकारको बारेमा, उहाँ को हुनुहुन्छ भन्ने कुरामा हामी जब हेर्छौँ, उहाँको न्यायको बारेमा हामी जब हेर्छौँ भने उनीहरूको विचारहरू फरक फरक पाउँदछौँ। तर त्योभन्दा फरक ढङ्गबाट बाइबलले हामीलाई ख्रिस येशूको उहाँको अधिकारको बारेमा हामीलाई बताउँदछन्। त्यसै कारण आज आउनुहोस् हामी यही ख्रिसको अधिकारको बारेमा हामी योहन्ना सुसमाचार 5:19-29 हामी हेर्नेछौँ। कृपया आउनुहोस् हामी योहन्ना 5:19-29 आफ्नो बाइबलमा कृपया खोल्नुहोला। आशा गर्दछु तपाईँले आफ्नो बाइबलमा यो खण्डलाई पाइसक्नु भएको छ। हामी सबैजनाको निम्ति म यस खण्डलाई पाठ गर्नेछु। येशूले तिनीहरूलाई भन्नुभयो, साँच्चै म तिमीहरूलाई भन्दछु, पुत्र आफैले केही गर्न सक्दैन, तर पिताले जे गर्नुभएको देख्छ त्यही मात्र गर्छ, किनकि पिताले जे गर्नुहुन्छ पुत्रले त्यसै गर्छ, किनभने पिताले पुत्रलाई प्रेम गर्नुहुन्छ र उहाँ आफैले गरिरहनुभएका सबै काम पुत्रलाई देखाउनुहुन्छ। यीभन्दा महान काम उहाँले पुत्रलाई देखाउनुहुनेछ र तिमीहरू आश्चर्यचकित हुनेछौ, किनभने जसरी पिताले मृतकहरूलाई उठाउनुहुन्छ र तिनीहरूलाई जीवन दिनुहुन्छ, त्यसरी नै पुत्रले पनि जसलाई इच्छा गर्दछ त्यसलाई जीवन दिदछ, किनकि पिताले कसैको न्याय गर्नुहुन्न तर सबै न्याय गर्ने काम पुत्रलाई दिनुभएको छ, ताकि सबैले पुत्रको आदर गरून्, जसरी तिनीहरूले पिताको आदर गर्छन् पुत्रको आदर नगर्नेले उसलाई पठाउनुहुने पिताको पनि आदर गर्दैन। साँच्चै म तिमीहरूलाई भन्दछु, जसले मेरो वचन सुन्छ र मलाई पठाउनुहुनेमाथि विश्वास गर्छ त्यससित अनन्त जीवन छ, त्यो न्यायमा आउँदैन तर मृत्युदेखि त्यसले जीवनमा प्रवेश गरेको छ। साँच्चै म तिमीहरूलाई भन्दछु, त्यो समय आइरहेछ र त्यो समय अहिले हो, जब मृतकहरूले परमेश्वरका पुत्रको स्वर सुन्नेछन् र सुन्नेहरू बाँच्नेछन्, किनभने जसरी पिता आफैमा जीवन छ उसरी नै उहाँले पुत्रलाई पनि आफैमा जीवनको स्रोत हुने अधिकार दिनुभएको छ, अनि उसलाई न्यायको फैसला दिने अधिकार दिनुभएको छ, किनभने ऊ मानिसको पुत्र हो। यसमा अचम्म नमान, किनभने समय आइरहेछ जब चिहानमा हुनेहरू सबैले उसको स्वर सुन्नेछ र बाहिर निस्किआउनेछन्, सुकर्म गर्नेहरू जीवनको पुनरुत्थानको निम्ति र कुकर्म गर्नेहरू चाहिँ दण्डाज्ञाको पुनरुत्थानको निम्ति। आउनुहोस् हामी आजको यस खण्डबाट ख्रिस येशूको अधिकारको बारेमा हामी हेर्नेछौँ, र विशेष उहाँको दुईवटा अधिकारलाई आज हामी यस खण्डबाट हामी हेर्नेछौँ, जसमा पुत्रलाई न्याय गर्ने अधिकार छ, जुन पद हामी 19-23 हेर्नेछौँ, र दोस्रो पुत्रलाई जीवन दिने अधिकार छ, पद 24-29। आउनुहोस् हामी आजको हाम्रो पहिलो बुँदालाई हामी हेर्नेछौँ, जुन पुत्रलाई न्याय गर्ने अधिकार दिएको छ, पद 19-23। यस खण्डमा हामीले जब हेर्छौँ भने ख्रिस येशूले स्पष्टसँग आफ्नो विषयमा र आफूले गरेको कामको विषयमा जसले आपत्ति जनाइरहेका थिए उनीहरूलाई येशूले जवाफ दिनुहुन्छ, जुन हामीले गत हप्तामा हेरिसकेका छौँ कि येशूले 38 वर्षदेखि पक्षघाती जुन थला परेको बिरामीलाई उहाँले सब्बात दिनमा निको पार्नुहुन्छ, र त्यसबारेमा यहुदीहरूले केही प्रश्नहरू गर्दछन्, र जब हामीले 5:17 हेर्छौँ भने ख्रिस येशूले यहुदीहरूलाई यस्तो प्रतिक्रिया दिनुहुन्छ, र जुन प्रतिक्रियाले अझै यहुदीहरूलाई आक्रोशित पार्दछन्। यहुदीहरूका निम्ति एक साधारण व्यक्तिले परमेश्वरको बराबरीमा तुलना गर्नु एक ईश्वर निन्दा थियो, त्यसकारण येशूले उहाँ को हुनुहुन्छ र उहाँको अधिकारको बारेमा स्पष्ट र खाँटी जवाफ दिनुहुन्छ। येशूले तिनीहरूलाई भन्नुहुन्छ, साँच्चै म तिमीहरूलाई भन्दछु, जुन यस साँच्चै भन्ने शब्दको तात्पर्य हो कि ख्रिस येशूले भन्नुभएको कुरा साँचो नै वास्तविक छ भन्ने कुरा देखाउँदछ। त्यसपछि येशूले सबात दिनमा गर्नुभएको काम पिताको इच्छा विपरीत होइन भनी स्पष्ट पार्नुहुँदछ, जुन हामी पद 19 हामी देख्दछौँ। येशूले भन्नुहुन्छ, पुत्र आफै केही गर्न सक्दैन, येशूले पिताको इच्छा विपरीत कहिल्यै पनि कुनै कार्य गर्नुहुन्न, र उहाँ पितासँग एकसाथ उहाँको अधीनमा रही पिताको इच्छा उहाँले गर्नुहुन्छ। र फेरि येशूले त्यही खण्डमा भन्नुहुन्छ, त्यही पदमा, पिताले जे गर्नुहुन्छ पुत्रले त्यही गर्छ। वास्तवमा जो पितासँग बराबरी र पितासँग रहन्छ त्यसले मात्र पिताले गर्ने काम गर्दछ। पुत्रले किन पिताले जस्तो काम गर्न सक्नुहुन्छ? हामी पद बीसमा हामी हेर्छौँ भने यो देख्दछौँ, किनकि पिताले पुत्रलाई प्रेम गर्नुभएको छ र उहाँ आफैले पुत्रलाई देखाउनु भएको छ। जुन पिताले के गर्नुहुन्छ भन्ने काम पिताले पुत्रलाई देखाउनु भएको छ। र यहाँ येशूले पिता र पुत्रको घनिष्ठतालाई यहाँ देखाउनुहुन्छ, जो अनन्त विगतदेखि एकसाथ रहनुहुने एक परमेश्वर हुनुहुन्छ भन्ने कुरा यहाँ पुत्रले देखाउँदै हुनुहुन्छ। हामीले यस बीच पदको अन्तिमतिर हामी हेर्छौँ भने येशूले फेरि भन्नुहुन्छ, यी भन्दा महान काम उहाँले पुत्रलाई देखाउनुहुन्छ र तिमीहरू आश्चर्यचकित हुनेछौ। यहाँ हामी जब यी भन्दा भन्ने शब्दलाई विचार गर्दाखेरि जुन चाहिँ ख्रिस्ट येशूले गर्नुभएको आश्चर्य कर्महरू हुन्, जुन त्यसमध्ये जुन गत हप्ता हामीले हेरेको खण्डबाट हामी देख्दछौँ कि 38 वर्षदेखि पक्षघातले थला परेकी परेको बिरामीलाई निको पार्नुभएको पनि एक घटना हुँदछ। तर यी भन्दा महान काम के हो भने हामी पद 21 र 22 हामी पाउँदछौँ, जुन कुरा मृतकहरूलाई उठाउनुहुन्छ र जीवन दिनुहुन्छ र सबै मानिसहरूको न्याय गर्नुहुने काम हो, जुन कुराले चाहिँ अझै आश्चर्यचकित पार्नेछ भनेर ख्रिस्ट येशूले भन्नुहुन्छ। पद 21 हामीले यो देख्दछौँ, येशूले आफ्नो सर्वभौम शक्तिमा पितासँग बराबरी हुनुहुन्छ भन्ने कुरा बताउँदछ। जसरी पिताले मृतकलाई उठाउनुहुन्छ, येशूले पनि जसलाई इच्छा गर्नुहुन्छ त्यसलाई जीवन दिनुहुन्छ, किनकि उहाँलाई यो अधिकार दिएको छ, किनकि ख्रिस्ट परमेश्वर हुनुहुन्छ। हामीलाई बाइबलले स्पष्टसँग बताउँदछ कि परमेश्वरसँग मात्र मृतकलाई जीवन दिने शक्ति छ। जब हामी पुरानो नियम व्यवस्था 32:39 र 1 सामुएल 2:6 हामी हेर्छौँ भने त्यहाँ यो अधिकार परमेश्वरसँग छ भन्ने कुरा हामी पाउँदछौँ। यस खण्डले स्पष्ट बताउँदछ कि परमेश्वरसँग मात्रै यो अधिकार छ भन्ने कुरा। र पुरानो नियममा नै हामीले फेरि त्यो कुरालाई मात्रै पाउँदैनौँ, तर परमेश्वरले कि मृतकहरूलाई जीवित पार्नुभएको कुरा पनि हामीले पाउँदछौँ। जब हामी 1 राजा 17:17-24 हामीले हेर्छौँ भने त्यहाँ एक मृतकलाई परमेश्वरले जीवित पार्नुभएको कुरा हामी त्यहाँ पाउँदछौँ। त्यसै गरी ख्रिस्ट येशूको जीवनमा पनि हामी जब हेर्छौँ भने ख्रिस्ट येशू आफैले पनि मृतकलाई जीवित पार्नुभएको छ। उदाहरणको निम्ति कि उहाँले लाजरसलाई चिहानबाट उठाउनु भएको छ, जब हामी युहन्ना 11:25-44 हामी पाउँदछौँ। येशूसँग आत्मिकी रूपमा पनि मृतकहरूलाई जीवित पार्ने शक्ति छ। येशूले केवल जीवन मात्रै दिनुहुन्न, उहाँले सबै मानिसहरूको न्याय पनि गर्नुहुन्छ। उहाँलाई त्यस न्यायको अधिकार कहाँबाट आएको छ भन्ने कुरा हामी जब 22 पदलाई हामी हेर्छौँ भने हामी त्यहाँ पाउँदछौँ। यस पदलाई हामी जब 22 पदलाई विचार गर्दछौँ, येशूलाई जुन न्यायको न्याय गर्ने सबै अधिकार पिताबाट आएको छ, उहाँलाई सबै न्याय गर्ने योग्यको हुनुहुन्छ, किनकि पिताले उहाँलाई न्याय गर्ने अधिकार दिनुभएको छ र ख्रिस्ट येशू न्याय गर्नको निम्ति उहाँ योग्य हुनुहुन्छ। हामीलाई यो प्रश्न आउन सक्छ, किन पिताले यो सबै अधिकार पुत्रलाई दिनुभयो? त्यसको जवाफ हामी पद 23 हामी पाउँदछौँ, ताकि पुत्रलाई आदर गरून् भनेर। किन पुत्रलाई आदर गरून् भने पिताले यो अधिकार दिनुभयो? र त्यही पदमा हामी त्यसको जवाफ पनि पाउँदछौँ, किनकि जसले पुत्रलाई आदर गर्दछ त्यसले पितालाई आदर गर्दछ, जसले पुत्रको आदर गर्दैन त्यसले पिताको आदर गर्दैन। प्रिय मित्रहरू, आदर केवल शब्दले मात्र पर्याप्त हुँदैन, आदरमा आज्ञाकारिता समावेश भएको हुँदछ। यदि तपाईँले येशूलाई आदर गर्छु भन्नुहुन्छ तर उहाँको वचनको आज्ञाकारितामा तपाईँले जिउनु भएको छैन, तपाईँको आदर सुयोग्य छैन। एक छोराले आफ्नो आमा बुवालाई आदर गर्छु भनी भन्दछ र राम्रोसँग आमा बुवासँग बोल्दछ, सम्बोधनहरू गर्दछ, तर उहाँको आमा बुवाको आज्ञा पालन उसले गर्दैन भने उसले राम्रोसँग आफ्नो बुवा आमाको आदर गरिरहेको हुँदैन। प्रिय मित्र, आज्ञाकारितामा आज्ञाकारिता विहीनको राजकीय शब्दहरू पनि आदरको निम्ति व्यर्थमा हुँदछ। त्यसर्थ तपाईँ र ममा आज्ञाकारिताको आवश्यकता हुँदछ। त्यस्तै आज तपाईँ र मेरो जीवनमा परमेश्वरको वचनप्रति हाम्रो आचरण कस्तो छ? के तपाईँले येशूलाई आदर गर्नुभएको छ? प्रिय प्रचारक मित्रहरू, के तपाईँले येशूलाई उहाँको वचन प्रचार गर्दा सन्दर्भमा रहेर प्रचार गर्दै कि येशूलाई आदर गर्नुभएको छ? जति पनि वैवाहिक सम्बन्धमा हुनुभएकाहरू, के तपाईँले आफ्नो विवाहमा येशू र चर्चको सम्बन्धलाई झल्काउँदै सुसमाचारमा वृद्धि हुँदै के येशूलाई आदर दिनुभएको छ? जवानहरू, के तपाईँले आफ्नो जवान अवस्थामा पवित्रतामा हुर्कँदै परमेश्वरको वचनलाई मनन चिन्तन गर्दै के पवित्रतामा बढ्दै येशूलाई आदर दिनुभएको छ? त्यस्तै विद्यार्थी मित्रहरू, के तपाईँले आफ्नो अध्ययन विशेष परीक्षाको समयमा, के तपाईँले त्यो समयमा पनि ख्रिस्ट येशूलाई आदर दिनुभएको छ? यदि तपाईँ र मैले ख्रिस्टलाई आफ्नो जीवनबाट, आफ्नो उहाँको वचनलाई हाम्रो जीवनमा आज्ञाकारिताको साथ हामीले पालना गरेनौँ भने, तपाईँ र मैले हाम्रो मुखबाट निस्केको हल्लेलुया अथवा प्रभु प्रभु भन्ने शब्दले मात्रै उहाँलाई आदर दिन सक्दैन। त्यसकारण हाम्रो जीवनमा हामीले ख्रिस्ट येशूको वचनलाई अनुसरण गर्नुपर्दछ, उहाँको वचन अनुसार जिउनु पर्दछ, तसर्थ त्यस बेला मात्रै हामीले येशूलाई आदर दिन सक्दछौँ। प्रिय मित्रहरू, एक दिन हामी उनै ख्रिस्ट येशूको सामु उभिँदछौँ। उहाँसँग सबै न्याय गर्ने अधिकार छ, जुन अधिकार पिताले दिनुभएको छ। र पुत्रले केवल न्याय मात्रै गर्नुहुन्न, उहाँसँग न्याय गर्ने अधिकार मात्रै छैन तर पुत्रसँग फेरि जीवन दिने अधिकार पनि छ, जुन पिताले उहाँलाई दिनुभएको छ। त्यसर्थ आउनुहोस् आजको हाम्रो वचनको हामी दोस्रो बुदामा हामी पुत्रलाई जीवन दिने अधिकारको बारेमा हामी हेर्नेछौँ, जुन पद 24-29। जब हामी 24 पदलाई विचार गर्छौँ, यहाँ पनि येशूले भन्नुहुन्छ, जसले मेरा वचन सुन्छ र मलाई पठाउनुहुनेमाथि विश्वास गर्छ त्यससित अनन्त जीवन छ। त्यसो भने हाम्रो यो अहिलेको जीवन, जो ख्रिस्टमा भए वा नभएका, यी सबै हलचल गर्ने जीवन चाहिँ कुन जीवन हो त? यो हाम्रो एउटा पार्थिव शरीर मात्रै हो, यो हाम्रो क्षणिकको केही वर्षको लागि मात्रै हो। तर येशूले त्यतिमा यो कुरालाई राख्नु हुँदैन। जसले उहाँको वचन र उहाँलाई पठाउनु हुनेमाथि विश्वास गर्छ त्यससित अनन्त जीवन छ भनेर ख्रिस्टले भन्नुहुन्छ। त्यसो भए अनन्त जीवन भनेको के हो त? हामी थोरै यो विषयमा हेर्नेछौँ। आज धेरै मानिसहरूले अनन्त जीवनको बारेमा हाम्रो यस पार्थिव शरीरको अन्त्यपछि मात्रै अनन्त जीवनको सुरु हुन्छ भन्दछन्, तर बाइबलले यो कुरा हामीले यसरी भन्दैन। युहन्ना 3:17 हामीलाई स्पष्टसँग अनन्त जीवनको बारेमा बताउँदछ कि अनन्त जीवन भनेको यही हो, एकमात्र सत्य परमेश्वरलाई चिन्नु र उहाँले पठाउनु भएको पुत्र ख्रिस्टलाई चिन्नु हो। यदि तपाईँ ख्रिस्टमा हुनुहुन्छ भने तपाईँको अनन्त जीवन सुरुवात भइसकेको छ। जुन दिन तपाईँले आफ्नो पाप स्वीकार्नुभयो, ख्रिस्टले आफ्नो मुक्तिदाता पनि स्वीकार्नुभयो, त्यही दिनबाट तपाईँ र मेरो अनन्त जीवन सुरु भइसकेको छ। येशूले हामीलाई त्यतिमै छाड्नु हुँदैन। येशूले उहाँमा भएकाहरूको निम्ति एउटा महान आशा, महान प्रतिज्ञा गर्नुहुन्छ। उहाँले भन्नुहुन्छ, येशूले भन्नुहुन्छ, त्यो न्यायको दिनमा आउन पर्दैन, तर त्यसले मृत्युदेखि जीवनमा प्रवेश गरेको छ। त्यो व्यक्तिहरू चाहिँ जो ख्रिस्ट येशूमा विश्वास गरेको छ, जो ख्रिस्टको वचनमा, जुन सुसमाचारद्वारा ख्रिस्टमा विश्वास गरेका छन्, उनीहरूले चाहिँ जुन न्यायको दिनमा उनीहरू आउनु पर्दैन। जुन न्याय चाहिँ जुन मुक्तिको न्यायको समय हो, त्यो चाहिँ उनीहरूले पार गरेको छ भने ख्रिस्ट येशूले एउटा महान आशा दिनुभएको छ। किनकि हाम्रो निम्ति, जो ख्रिस्ट येशूमा भएकाहरूका निम्ति, त्यो मोल ख्रिस्ट येशूले आजभन्दा 2000 वर्ष अगाडि तिर्नु भएको छ। त्यसै कारण उहाँले हामीलाई जुन बेला हामी पापमै हुँदाखेरि उहाँले त्यो तिर्नुभयो र हामीलाई अन्धकारको राज्यबाट ज्योतिको राज्यमा उहाँले सार्नु भएको छ। जसरी कलोसी 1:3 हामीलाई भन्दछ, उहाँले हामीलाई अन्धकारको राज्यबाट परमेश्वरको राज्यमा सार्नु भएको छ। यो हाम्रो निम्ति कति महान कुरा छ। ख्रिस्टले यो गर्नुभएको छ। तपाईँ र मेरो कमाईले होइन, तपाईँ र मेरो बौद्धिक क्षमताले होइन, यो ख्रिस्टको कारणले हो, जुन ख्रिस्टको क्रुसको मृत्युले हामीलाई यो न्यायबाट पार गर्नुभएको छ। त्यसै गरी पद 25 पनि हेऱ्यौँ, हामीले हेरौँ, येशूले भन्नुहुन्छ, समय आइरहेको छ र त्यो समय अहिले हो, जब मृतकहरूले परमेश्वरको स्वर सुन्नेछन् र तिनीहरू बाँच्नेछन्। येशूको भनाइलाई हामी केही विचार गरौँ। यहाँ दुईवटा कुरालाई हामी देख्न सक्दछौँ, जुन वर्तमान र भविष्यको कुरालाई। त्यो समय अहिले हो भने शब्दले हामीलाई जुन बेला हामी हाम्रो पापमा मरिरहेका थियौँ, त्यही समय हाम्रो पापबाट ख्रिस्टले उद्धार गर्नुभएको कुरालाई सम्बोधन गर्दछ। कि ख्रिस्टले हामीलाई उहाँको सुसमाचारद्वारा उहाँले हामीलाई बचाउनु भएको जुन कुरा बताउनुहुँदछ, जुन एफिसी 2:1 र कलसी 2:13 पदले हामीलाई स्पष्ट गर्दछ। र फेरि अर्को कुरा भन्नुहुन्छ, येशूले भन्नुहुन्छ, समय आइरहेछ, जुन भविष्यको कुरा येशूले गर्दै हुनुहुन्छ, जुन शारीरिक पुनरुत्थानको बारेमा। किनकि जसरी पिता आफैमा जीवन छ, उसरी नै उहाँले पुत्रलाई पनि जीवनको स्रोत हुने अधिकार दिनुभएको छ। जब हामी पद 21 हामीले हेर्छौँ, जुन कुरालाई हामीले हेरिसकेका छौँ, कि पुत्रले जीवन दिन सक्नुहुन्छ, किनकि पिताले पुत्रलाई जीवन दिने अधिकार दिनुभएको छ। कुनै पनि व्यक्तिले आफूसँग नभएको चिज अरूलाई दिन सक्दैन। एक पापी मानिसले आफैले जीवन दिन सक्दैन, वा एक पापी मानिसलाई अरू कुनै पनि थोकले जीवन दिन सक्दैन। हामीलाई केवल येशूले अनन्त जीवन दिनुहुन्छ, किनकि अनन्त जीवन दिने अधिकार उहाँलाई पिताले दिनुभएको छ, जो अनन्त अनन्तका पुत्र, अनन्तका ख्रिस्ट हुनुहुन्छ। उहाँले नै तपाईँ र मलाई अनन्त जीवन दिन सक्नुहुन्छ। उहाँलाई जीवन दिने मात्र होइन, तर न्यायको फैसला दिने अधिकार पनि दिनुभएको छ। जसरी पितासँग जीवन दिने र न्याय गर्ने अधिकार छ, त्यो अधिकार येशूलाई दिनुभएको छ। किन? किनकि उहाँ मानिसको पुत्र हुनुहुन्छ। यस भनाइलाई हाम्रो मानव समाज हामीले बुझ्ने सक्ने भन्दा परको कुराहरू छन्। येशू मानव भई पनि हामी जस्तै उहाँ परीक्षित हुनुभयो, तर उहाँ पापरहित हुनुहुन्थ्यो। येशू पूर्ण रूपमा सबै मानिसको न्याय गर्न योग्यको हुनुहुन्छ, किनकि उहाँ मानिसको पुत्र हुनुहुन्छ। यसले उहाँको ईश्वरत्व देखाउँदछ, जुन चाहिँ दानियलको पुस्तक 7 अध्यायबाट लिएको एक परमेश्वरको पुत्रको ओधा हो। सबै अधिकार परमेश्वरका पुत्रलाई दिएको छ। येशु सबै मानव जातिका न्यायकर्ता हुनुहुन्छ। जब हामी पद 28 र 29 विचार गर्छौँ, येशुले त्यहाँ भन्नुहुन्छ, फेरि समय आइरहेछ चिहानमा उनीहरूले येशुको स्वर सुन्नेछन् र बाहिर उठी आउनेछन्। यहाँ येशुले हामीलाई मानवको विवेकभन्दा धेरै परको कुरा उहाँले गर्नुहुन्छ। जुन समय आइरहेको छ र उहाँले भन्नुहुन्छ कि त्यो समयमा येशुको स्वर सुन्नेहरू, जुन मृतकहरू, फेरि बाहिर उठी आउनेछन्। जब हामी यस कुरालाई हामी विचार गर्दछौँ, यहाँ कतिले यसरी विचार गर्दछन् कि समय आइरहेछ र ख्रिस्टको स्वर सुन्नेहरू जो चिहानबाट उठी आउनेछन् भन्ने कुरालाई हामीले केही हदमा हेर्दाखेरि जुन लाजरसलाई पनि हामी देख्न सक्दछौँ, जो लाजरसले पनि जो चिहानमा 4 दिन मृत भइसकेको व्यक्ति, जो चिहानमा भएको व्यक्ति, जब येशूले आज्ञा गर्नुभयो, जब येशूको स्वर सुन्नुभयो, त्यसपछि चिहानबाट बौरी उठे। यद्यपि यो नै अन्तिम लाजरसको पुनरुत्थान थिएन, लाजरस फेरि पनि मरे। तर वास्तवमा यहाँ येशूले भन्दै हुनुहुन्छ कि जुन समय आइरहेछ, जुन उहाँले अन्तिम मुक्तिको न्यायको बारेमा उहाँले कुरा गर्दै हुनुहुन्छ, जहाँ 2 किसिमका व्यक्तिहरूको पुनरुत्थान हुनेछ। जब ख्रिस्ट येशूले पद 29 भन्नुहुन्छ, सुकर्म गर्नेहरू जीवनको पुनरुत्थानको निम्ति र कुकर्म गर्नेहरू चाहिँ दण्डाज्ञाको पुनरुत्थानको निम्ति उनीहरू चिहानबाट बाहिर उठी आउनेछन्। यहाँ येशूले हाम्रो असल कामले मुक्ति पाउँछौँ भनिरहनु भएको छैन। मुक्ति चाहिँ केवल परमेश्वरको यो देन हो कि यो परमेश्वरबाट मात्रै हुँदछ, जसमा हामीले हाम्रो पाप स्वीकार र ख्रिस्ट येशूमा विश्वासद्वारा हामी यो पाउँदछौँ र मुक्ति परमेश्वरको देन हो। र असल काम चाहिँ हाम्रो केवल मुक्तिको एउटा फल हो। यहाँ जुन सुकर्म गर्नेहरू भन्ने कुरा हामीले देख्दछौँ, यो चाहिँ जुन सुकर्म भन्ने कुरा चाहिँ जसले येशूको वचन र उहाँलाई पठाउनु हुने माथि विश्वास गर्ने कुराहरूलाई बताउँदछ। र येशूमा भएकाहरूको यो पुनरुत्थान अनन्त जीवनको निम्ति, सदा येशूसँग रहनको निम्ति यो पुनरुत्थान हुनेछ। र कुकर्म गर्नेहरू जसले परमेश्वरको पुत्रलाई इन्कार गर्दछ, जुन पुत्रलाई इन्कार गर्नु नै युहन्नाले कुकर्म वा दुष्ट कार्य हो भनी बताउँदछन्। युहन्ना 3:18-19 हामी हेरौँ न, उहाँले यसरी भन्नुहुन्छ, जसले उहाँमाथि विश्वास गर्छ त्यो दोषी ठहरिँदैन, तर विश्वास नगर्ने चाहिँ अघि नै दोषी ठहरिएको छ, किनभने उसले परमेश्वरका एकमात्र पुत्रको नाउँमा विश्वास गरेको छैन। फैसला चाहिँ यही हो, ज्योति संसारमा आएको छ र मानिसहरूले ज्योतिभन्दा बरु अन्धकारले रुचाए, किनकि तिनीहरूका काम दुष्ट थिए। र उनीहरूको पुनरुत्थान चाहिँ, यो कुकर्म गर्नेहरूको पुनरुत्थान चाहिँ सदाको निम्ति, सदाको निम्ति अतल कुण्डमा फालिनको निम्ति, अर्थात् नरकमा फालिनको निम्ति उनीहरूको यो पुनरुत्थान हुनेछ। प्रिय मित्रहरू, यो अत्यन्तै भयानक परिस्थिति हुनेछ, जसबाट कोही पनि, यस परिस्थितिबाट कोही पनि उम्कन सक्दैन। यो निश्चित समय छ। यदि तपाईँ र मैले यस भयावह समयबाट हामी उम्किन चाहन्छौँ भने एउटै मात्रै माध्यम छ, जुन अनन्त नरकमा फालिनबाट बचाइनको निम्ति तपाईँ र मेरो निम्ति एउटै मात्रै माध्यम छ, जुन चाहिँ ख्रिस्ट येशू हुनुहुन्छ। र जुन अवसर, जुन बेला चाहिँ यही नै हो, जब तपाईँ र म हाम्रो पार्थिव शरीरबाट हामी मर्छौँ, त्यस पछाडि हामीलाई ख्रिस्ट येशूमा पश्चाताप गर्ने र उहाँमा विश्वास गर्ने त्यो अवसर हुनेवाला छैन। त्यसपछि एक दिन हाम्रो पुनरुत्थान हुनेछ, जुन अनन्त न्यायको निम्ति। त्यसकारण आज यस संगतिमा यदि कोही ख्रिस्टमा हुनुहुन्न भने म तपाईँलाई यही निमन्त्रणा गर्न चाहन्छु, आफ्नो पाप ख्रिस्टमा स्वीकार्नुहोस् र ख्रिस्ट येशूमा विश्वास गर्नुहोस् कि ख्रिस्ट येशूबाट मात्रै जुन अनन्त नरकबाट उद्धार गर्ने, उद्धार मुक्ति दिने उहाँसँग मात्रै यो शक्ति छ। येशू मात्रै पापको क्षमाको प्रायश्चित हुनुहुन्छ। प्रिय मित्रहरू, यस संसार तटस्थ छैन, यो अनन्त न्यायतिर लम्किरहेको छ। यस महामारी रोग विरामले हामी जति भयभीत हुन्छौँ, यसभन्दा अझै भयभीत दिन आइरहेको छ। त्यो दिन हो येशूको दोस्रो आगमन। येशू त्यस दिन एक न्यायकर्ता भएर न्याय गर्न आउनुहुनेछ। के तपाईँ त्यस दिनको निम्ति तयारी हुनुहुन्छ? त्यस दिन तपाईँलाई येशूले कि स्वर्ग कि नरक पठाउनुहुनेछ। त्यस दिन तपाईँको निम्ति येशू को हुनुहुनेछ? प्रिय मित्रहरू, समय आजै हो, त्यसकारण ख्रिस्ट येशूमा विश्वास गरौँ, आफ्नो पाप स्वीकार गरौँ, किनभने उहाँ एक दिन तपाईँ र मेरो न्याय गर्नु आउनुहुनेछ। त्यस दिन तपाईँ र मेरो निम्ति ख्रिस्ट येशू को हुनुहुनेछ? आउनुहोस् हामी प्रार्थना गरौँ। पिता परमेश्वर, हामी तपाईँलाई धन्यवाद दिन्छौँ कि तपाईँले आफ्नो पुत्रलाई सबै मानिसको न्याय गर्ने अधिकार दिनुभएको छ। त्यति मात्र होइन, उहाँलाई जीवन दिने अधिकार पनि दिनुभएको छ, र उहाँद्वारा हामीलाई तपाईँको त्यस मुक्तिको न्यायबाट, येशू ख्रिस्टबाट हामीलाई सुरक्षित राख्नुभएको छ। सबै कुराको निम्ति प्रभु हामी तपाईँलाई धन्यवाद गर्दछौँ। र परमेश्वर, हाम्रो हर कार्यमा पुत्रलाई आदर दिन सहायता गर्नुहोस्। प्रार्थना गर्छौँ ख्रिस्ट येशूको नाउँमा, आमेन।